यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। 20 युनिटसम्मको विद्युत खपत गर्ने ग्राहकलाई निशुल्क उपलब्ध गराउने विद्युत प्राधिकरणको निर्णय छिट्टै कार्यान्वयनमा ल्याइने ऊर्जा मन्त्री पम्फा भूषालको भनाई। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान। नेपालमा आज थप 3,481 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 30 जनाको मृत्यु। कोरोना भाइरस विरूद्ध खोप खरिदका लागि एसियाली विकास बैंकले नेपाललाई 19,58,00,00,000 रूपियाँ सहुलियत ऋण सहयोग गर्ने। र भारतको हिमाचल प्रदेशमा पहिरोले 30 जना भन्दा बढ़ी पुरिएको आशंका। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले 20 युनिटसम्म खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भूषालले विपन्न वर्गलाई निशुल्क विद्युत उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण संचालक समितिले निर्णय गरिसकेको र छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो। सरकारले विदेशी ग्यास छोडौं स्वदेशी बिजुली जोडौं भन्ने नाराका साथ विद्युतीय चूल्होको प्रयोग बढ़ाउँदै लाने नीति अघि सारेको उहाँले बताउनुभयो। संयुक्त सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम पूर्व मन्त्री सचिव महाशाखा र अन्तर्गतका निकाय तथा विज्ञबाट प्राप्त सुझाव समेतका आधारमा जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने विद्युत र सिंचाईलाई उत्पादनका पूर्वाधारका रूपमा लिई देशलाई समृद्ध तुल्याउने सन्दर्भमा विभिन्न निर्णय भएको त्यस अवसरमा मन्त्री भूषालले जानकारी दिनुभयो।
विद्युत खपत बढाउन आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महसुल दरमा पनि समायोजन गर्ने हामीले निर्णय गरिसकेका छौँ। हामी कहाँ अब आयातित ग्यास 40 अरब भन्दा बढी यो वर्ष 42 अरब पुग्ने अनुमान गरिएको छ गत वर्षको। त्यो मात्रै घटाउन सक्ने र हाम्रो विद्युत खपत गर्ने हो भने पनि हामीले एउटा ठूलो आर्थिक क्षेत्रमा चाहिँ एउटा नयाँ स्थिति हुन्छ। व्यापार घाटा जुन ढङ्ग छ त्यसलाई पनि हल गर्न सक्छ।
सरकारले सबै जिल्लामा 2 वर्षभित्रमा पूर्ण विद्युतीकरण गर्ने अठोट समेत लिएको उहाँले बताउनुभयो। निर्माणाधीन प्रसारण लाइनहरू तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन तथा कार्यान्वयनको कामलाई तीव्रता दिने बताउनुहुँदै मन्त्री भूषालले समयमा गुणस्तरीय काम गर्दा पुरस्कार र काम नगर्दा दण्डको व्यवस्था गरिने बताउनुभयो। ऊर्जा मन्त्रालयले शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने तथा स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्ने सब स्टेशन अटोमेशन कार्यलाई अघि बढ़ाउने नीति अघि सारेको पनि ऊर्जा मन्त्री भूषालले जानकारी दिनुभयो। लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शेरचनले संविधानको धारा 168 उपधारा 2 बमोजिम 2 वा 2 भन्दा बढ़ी दलको सरकार गठनका लागि भोलि दिउँसो 3 बजेसम्मको समय तोक्नु भएको छ। त्यसैगरी अर्को मन्त्री परिषद गठन नभएसम्मका लागि मौजूदा मन्त्री परिषदलाई नै कार्यभार तोक्नु भएको प्रदेश प्रमुखको कार्यालयबाट आज जारी सूचनामा जनाइएको छ। यसअघि लुम्बिनी प्रदेश सभामा विपक्षी दलहरूको गठबन्धनले मुख्यमन्त्री पोखरेल विरूद्ध अविश्वासको प्रस्ताव राखेपछि त्यसमा प्रदेश सभामा छलफल हुनु अघि नै उहाँले राजीनामा दिनुभएको थियो। यस्तै लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डीसीले पनि आजै मुख्यमन्त्री मार्फत प्रदेश प्रमुखलाई राजीनामा बुझाउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकले रेलवे विधेयक 2078 र प्रत्यायन विधेयक 2078 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउबाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको रेलवे विधेयक 2076 र प्रत्यायन विधेयक 2078 सभाले पारित गरेको हो। बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2077 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउबाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले सार्वजनिक सेवा प्रसारणलाई निष्पक्ष स्वतन्त्र र स्वायत्त हुने गरी त्यसको संरचना बनाइनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले जनताको संचारको आवश्यकता पूरा गर्ने र सबैको पहुँचमा पुग्ने गरी सार्वजनिक सेवा प्रसारण बनाउनुपर्ने बताउनुभयो। प्रस्तावना राम्रो भए पनि यसमा भएका तथा अन्य व्यवस्था सरकार हावी हुने गरी आएकाले त्यसलाई सच्याउनु पर्ने सुझाव सांसदहरूको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा आज बसेको बैठकले सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास र विस्तारका सन्दर्भमा विद्यमान ऐन नियमलाई परिष्कृत गरी वर्तमान आवश्यकता अनुरूप परिमार्जन गर्न एवं परिवर्तित सन्दर्भमा सम्पूर्ण कार्यालयलाई डिजिटलाइज्ड गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउन नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले सुझाव दिएको छ। यस्तै मोबाइल प्रयोगबाट हुने गरेको अवैध कार्य रोक्ने प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्न समितिले मन्त्रालयको ध्यान आकर्षण गरेको छ। यसै गरी देशभरका हुलाक कार्यालय व्यवस्थित र प्रभावकारी बनाउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि बैठकमा सांसदहरूले कोरोनाको संक्रमण नियन्त्रण, तराईका विभिन्न भागमा हुने डुबानको दीर्घकालीन समाधान, सुकुम्बासी समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले तराईमा डुबानका कारण वर्षेनी किसानहरू समस्यामा परेकाले त्यस क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले कक्षा 12 को परीक्षा स्थगित हुँदा विद्यार्थीको भविष्य नै अन्यलमा परेको भन्दै परीक्षालाई छिटो भन्दा छिटो वैकल्पिक विधिबाट भए पनि सुचारू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको घर घरमा पुगेको विषय भएकाले त्यसलाई राष्ट्रिय सहमतिमा अगाडि बढ़ाउँदा ठिक हुने बताउनु भएको छ। आज संसद सचिवालय सिंहदरबारमा पत्रकारसँग कुरा गर्नुहुँदै सभामुख सापकोटाले आफूले त्यस विषयलाई तटस्थ ढंगले अध्ययन गरिरहेको र एमसीसी के गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो। सभामुख सापकोटाले संसदको काम कार्यवाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छुट्टा छुट्टै छलफल गरिरहेको र मन्त्री परिषद विस्तार भएपछि चाँडै नै सर्वदलीय बैठक राखेर थप छलफल गर्ने बताउनुभयो। एसियाली विकास बैंकले नेपाललाई कोरोना विरूद्धको खोप खरिदका लागि 19,58 करोड़ रूपियाँ सहुलियत ऋण सहयोग गर्ने भएको छ। त्यस सम्बन्धी सम्झौता पत्रमा आज अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक आरन उद कौ कोइसले हस्ताक्षर गर्नुभयो। कोविड विरूद्धको 1,59,00,000 मात्रा खोप खरिदमा ऋण प्रयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
बाँकी समाचार। नेपालमा कोरोना भाइरसबाट आज थप 3,481 जना संक्रमित भएका छन्। आज 10,907 नमूनाको पीसीआर परीक्षण गर्दा 2,716 जना तथा 5,749 नमूनाको एन्टीजेन परीक्षण गर्दा 865 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आजको मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज काठमाडौँ 663, ललितपुरमा 192 र भक्तपुरमा 109 जना गरी काठमाडौँ उपत्यकामा मात्रै 964 जना संक्रमित थपिएका छन्। आज कुल पीसीआर परीक्षणको 24% संक्रमण पुष्टि भएको छ। प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशमा परीक्षणको 36.4% तथा प्रदेश नम्बर 1 29%, कर्णाली प्रदेशमा 28.4% संक्रमण पुष्टि भएको छ। पछिल्लो एक महिनामा दैनिक थपिने संक्रमितको संख्या घटबढ भइरहेको देखिए पनि संक्रमण दर भने सधैं 25% हाराहारी अर्थात हरेक 4 परीक्षणमा एकजना संक्रमित भेटिएको प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। यसैगरी आज कोरोनाका कारण थप 30 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या 10,180 पुगेको छ। यस्तै आज थप 1,885 जना संक्रमित निको भएका छन् भने निको हुने दर 93.4% रहेको मन्त्रालयले जनाएको छ। यसै गरी आज 1,95,211 जनाले कोरोना विरूद्धको खोप लगाएका छन् भने हालसम्म 45,70,553 जनाले खोपको कम्तीमा एक मात्रा तथा 28,88,360 जनाले खोपको पूरा मात्रा लगाएका छन्। हालसम्म खोपका लागि लक्षित जनसंख्याको 21% कम्तीमा एक मात्रा खोप लगाएका छन् भने 13.28% पूरा मात्रा खोप प्राप्त गरेको मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। उहाँका अनुसार हालसम्म 1,08,00,000 मात्रा खोप प्राप्त भइसकेको र थप 1,02,00,000 मात्रा खोप प्राप्त गरी असोज शान्तसम्ममा करिब 1/3 जनसंख्यालाई खोप लगाउने तयारी भइरहेको छ।
आजका मितिसम्म करिब 1,08,60,170 मात्रा खोप विभिन्न मितिमा गएर प्राप्त भइसकेको छ। हामी थप 3,36,71,950 मात्रा खोप प्राप्त गर्ने प्रक्रियामा छौं र यसमध्ये असोज मसान्तसम्म थप 1,02,00,000 खोप प्राप्त हुने र यसले गर्दा हामीले कमसे कम 1/3 जनसंख्यालाई खोप लगाई सक्छौं भन्ने अपेक्षाका साथ देशभरका खोप केन्द्रबाट देशभरका पालिकाबाट खोप अभियान चलाइरहेका छौं र बाँकी खोप विशेष गरी 3,23,00,000 थप माघसम्म प्राप्त हुन्छ भन्ने अपेक्षा छ। यी सहित हामीले फागुनसम्म करिब 5,22,00,000 खोप ल्याउने प्रक्रियामा छौं। त्यसैले सरकार खोपका लागि लागिपरेको छ, खोपलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। हामी सबैले आफ्नो पालो नछुटाउँ, अरूको पालो पनि नमिचौं, खोप लाउन जाँदा मापदण्ड पालना गरौं।
प्रवक्ता पौडेलले प्रदेश नम्बर 1 र 2 आगामी हप्तादेखि नै कोविशील्ड खोपको पहिलो मात्रा लगाएकामा 65 वर्ष माथिको उमेर समूहलाई दोस्रो मात्राको रूपमा एस्ट्राजेनिकाको खोप दिइने जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई प्रवेश पत्रका आधारमा तत्काल कोरोना विरूद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रालयले आज परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई तत्काल कोरोना विरूद्धको खोपको पहिलो मात्रा उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्रालयले आजै विद्यार्थीहरूलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउन सबै जिल्ला खोप समन्वय तथा अनुगमन समितिलाई निर्देशन दिइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोखरेलले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकले घिसिङलाई 4 वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेपछि आज पदभार ग्रहण गर्नुभएको हो। नवनियुक्त कार्यकारी निर्देशक घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा आत्मसात गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मेलम्ची तथा इन्द्रवती खोला पुरानै अवस्थामा फर्काउन मेलम्ची नगरपालिकाले 5 मेसिन प्रयोगमा ल्याएको छ। काममा कुनै अवरोध नआए कम्तीमा 10 दिनभित्र मेलम्ची बजार आसपास खोला पुरानै धारमा फर्काउन सकिने नगर प्रमुख डम्बर अर्यालले विश्वास व्यक्त गर्नुभयो। सिन्धुपाल्चोकको लिदीका पहिरो प्रभावितले घर गुमाएको झण्डै 1 वर्षपछि अस्थायी आवास पाएका छन्। जिल्ला विपद व्यवस्थापन समितिको पहलमा अस्थायी आवास उपलब्ध भएसँगै विस्थापितहरूले केही राहत महसुस गरेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
2077 साल साउन 30 गतेको पहिरोमा परे 39 जनाले ज्यान गुमाउनका साथै 209 घर थोरी प्रभावित भएको थियो। पहिरो गएदेखि लिदी छोडेर बाँसखर्काको जंगलमा टिन र पालमुनि जीवन गुजारा गर्न बाध्य विस्थापितहरूले 1 वर्षपछि भए पनि अस्थायी घरमा बस्न पाएकोमा पनि खुशी छन्। विस्थापित दोर्जे दोङ,
आफ्नो घर पहिरोले लागि पनि सरकारले यति बनाइदिएन, राम्रै लाग्यो, हावालाई पनि त्यति ढाल नलाग्ने भयो, पानी पनि त्यति नजिर्ने भयो, राम्रै भयो।
कहिले हुरीले पाल उडाएर त कहिले पानी चुहिएर समस्या झेलिरहेका विस्थापितहरूले अस्थायी आवास पाएसँगै सुरक्षाको सास फेर्न थालेका छन्। विस्थापित श्रीमाया तामाङ,
बाल बच्चा भएको केरी महिलाहरूलाई धेरै नै असुरक्षित भएको थियो, अहिले यति डाँडा बनाएपछि यतिको भए पनि सुरक्षित भएको महसुस भइरहेको छ।
जिल्ला विपद व्यवस्थापन समितिले आवास निर्माणको लागि पहल गरेपछि विभिन्न संघ संस्थाहरूले निर्माण सामग्री र नेपाली सेना गोरख बक्स गनका दक्ष जनशक्तिले श्रमदान गरे। जुगल गाउँ तरिकाले रु 58,000 उपलब्ध गराएपछि आवास निर्माण सम्भव भएको हो। अस्थायी आवास निर्माणसँगै विस्थापितहरूको लागि स्थायी आवास निर्माण प्रक्रिया पनि अगाडि बढ़िसकेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष अरूण पोखरेल बताउनु
अहिले नेपाल सरकारले स्थायी आवास निर्माण गर्ने सन्दर्भमा पनि रकमहरू हामीलाई पठाइसकेको छ र सो अनुसार हामीले गाउँपालिकाहरूमा नगरपालिकाहरूमा पनि अनुरोध गरिसकेका छौँ सम्झौता गर्नको लागि र त्यो प्रक्रियामा बढ़िसकेको छ। अब 5-6 महिनाभित्र त उहाँहरूले स्थायी आवास बनाउनको लागि रकम प्राप्त गरिसक्ने अवस्था पनि रहन्छ।
लिदी पहिरो पीड़ितहरूले अस्थायी आवास पाए जस्तै मिलम्ची बाढ़ीका कारण विस्थापित भएकाहरूलाई पनि तत्काल अस्थायी आवासको प्रबन्ध मिलाउन सके पीड़ितहरूले राहतको महसुस गर्ने नै छन्। जीवन श्रेष्ठ रेडियो नेपाल सिन्धु
गृहमन्त्री बालकृष्ण खाँडले नागरिकको सुरक्षा नै सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँडले राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नहुने भन्नुहुँदै राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो। आदिवासी राणा थारू समुदायका महिलाहरूले आज तीज पर्व मनाउँदैछन्। हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीयाका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति प्रगति र दीर्घायुको कामना गर्दै व्रत बसी उनीहरूले तीज पर्व मनाउने गर्दछन्। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
राणा थारू समुदायका महिलाहरू साउनको डोला खेल्दै तीजको गीत गाउँदै राणा थारू समुदायमा हरेक वर्ष असार शुक्ल पूर्णिमादेखि गाउँका सबैजना पाएक पर्ने ठाउँमा साउनको डोला अर्थात पिङ खेल्ने र साउन शुक्ल पक्षको तृतीया तिथिका दिन तीज पर्व मनाउने प्रचलन रहेको कञ्चनपुरको बेलौरीका शिवराज राणाले बताउनुभयो। राणा थारू समुदायले तीजलाई दिदी बहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रूपमा लिने गर्दछन्। दिदी बहिनीले पानी समेत नपिएर निराहार व्रत बसी दाजुभाइ र भतिजाहरूको उन्नति प्रगति र दीर्घायुको कामना गर्दै प्रसादका रूपमा परम्परागत पकवान बनाउने गर्दछन्। राणा थारू समुदायकी महिला आशिका राणा
गाना गान के पिङ खेलन और पुरी सिमही गुलगुला पपरा पकान के और चढ़ान वाली सामग्री होता है। दादा भैया और भतीजा की लंबी आयु के तानी कामना करते हैं।
राज्यका प्रत्येक निकायमा अन्य समुदाय जस्तै राणा थारू समुदायको समेत समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने र राणा थारू समुदायको मौलिक कला संस्कृति एवं वेशभूषालाई संरक्षण गर्न मदत पुग्ने गरी राणा थारू विकास परिषद गठन गर्नुपर्ने आवश्यकता रहेको नेपाल राणा थारू समाजका केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद एवं संविधान सभा सदस्य कृपाराम राणाको भनाइ छ।
गठनतर्फको आवश्यकता है। संसद राज्य के प्रत्येक निकाय में अन्य आदिवासी जनजाति जैसे राणा थारू के भी प्रतिनिधित्व होना जरूरी है।
साउन महिनामा राणा थारू समुदायले मनाउने तीजका गीतहरू र खेल्ने साउनको डोला समेत लोप हुने अवस्थामा नपुगोस् भन्ने उद्देश्यले युवा पुस्तालाई पनि संस्कृति संरक्षणमा प्रेरित गर्नुपर्ने देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाचल प्रदेशमा गएको पहिरोमा 30 जना भन्दा बढ़ी पुरिएका छन्। हिमाचल प्रदेशको किन्नौर जिल्ला स्थित एउटा राजमार्गमा पहिरो खस्दा ट्रक, यात्रुबस र अन्य सवारी पुरिँदा 30 जना भन्दा बढ़ी मानिस हराइरहेको, 2 जनाको मृत्यु भएको र 5 जनाको जीवितै उद्धार गरिएको समाचारमा जनाइएको छ। पहिरोमा पुरिएकाहरूको उद्धारमा कुनै कसर बाँकी नराख्न हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले निर्देशन दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकले कोरोना विरूद्ध खोप नलगाऊ भन्ने खालको सन्देश प्रवाह गर्ने मानिसका खाताहरू बन्द गरेको छ। फेसबुकले भारत, ल्याटिन अमेरिका र अमेरिकी फेसबुक प्रयोगकर्ताहरूलाई लक्षित गरी यस्तो कदम चालेको छ। ती राष्ट्रका केही फेसबुक प्रयोगकर्ताहरूले पैसा तिरेरै कतिपय मानिसलाई त्यस्तो सन्देश प्रवाह गराउन लगाएको पत्ता लागेपछि फेसबुकले त्यस्ता मानिसलाई हटाएको हो। अब आर्थिक समाचार।
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिए नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष पौडेलले सरकारको खर्च घटाई उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ़नु आवश्यक रहेको उल्लेख गर्नुभयो। उद्यमीले सस्तोमा वस्तु उत्पादन गर्न नसके उनीहरूको प्रतिस्पर्धात्मक क्षमता विकास हुन नसक्ने भएकोले सरकारले सहज व्यवसायका लागि नियामकीय दायरा खुला बनाई खुला प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्नु आवश्यक रहेको उपाध्यक्ष पौडेलले औल्याउनुभयो। दीर्घकालीन राजस्वका स्रोत खोज्ने र सरकारको खर्च कम गर्ने बाटोमा अघि बढ़ने तथा निजी क्षेत्रलाई करको भार कम गर्ने गरी सरकार अघि बढ़ने बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले 2 अंकको आर्थिक वृद्धि हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्न सुझाव दिनुभयो। परिसंघका निवर्तमान अध्यक्ष सतीश कुमार मोरले मेक इन नेपाल स्वदेशी अभियान कार्यान्वयन गर्न र मुलुकलाई औद्योगिकीकरणको बाटोमा लैजान उपाध्यक्ष पौडेलको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। लघु घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरूको वित्तीय पहुँच बढ़ाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ। लघु घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा भएको सम्झौतामा महासंघका तर्फबाट अध्यक्ष श्याम प्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले हस्ताक्षर गर्नुभयो। कार्यक्रममा महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरूसम्म वित्तीय पहुँच पुर्याउन सहज हुने बताउनुभयो। बैंकका प्रमुख कार्यकारी अधिकारी अनुपमा खुन्जेलीले सम्झौताबाट लघु घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो। महासंघ र बैंक बीच भएको सम्झौता अनुसार 10 किसिमका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने भएको छ। पछिल्लो केही दिन यता नेपाली बजारमा सुनको भाव लगातार घट्दो क्रममा रहेको छ। गत आइतबार र सोमबार मात्रै 2500 रुपियाँले घटेको सुनको भाव बुधबार पनि तोलामा 400 रुपियाँले घटेको छ। छोटो समयमा नै सुनको भाव उच्च दरले घटेपछि सुन किन्नेहरू बढ़ेका छन्। आउँदै गरेको चाड पर्वलाई ध्यानमा राखी सुनको झो गर्न लाग्दा सुनको भाव बढ़ेको व्यवसायीहरूले बताएका छन्। सुनचाँदी व्यवसाय महासंघका पूर्व अध्यक्ष तेजरत्न साक्यले सुनको भाव घटेको बेलामा सुन अभाव हुनु स्वाभाविक रहेको बताउनुभयो। अहिले पसलहरूको माग धेरै बढ़ेको साक्यले बताउनुभयो।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
आईसीसीको T20 वरियतामा नेपालका 4 खेलाड़ी परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अपडेट गरेको T20 को नयाँ वरियतामा नेपालका 4 खेलाड़ी हटाएका हुन्। नयाँ वरियता अनुसार नेपालका युवा खेलाड़ी कुशल भुर्तेलको वरियता यथावत रहेको छ। ब्याटिङ वरियतामा कुशल 60 स्थानमा रहेका छन्। यसअघि उनी 60 स्थानमै रहेका थिए। नेपालका पूर्व कप्तान पारस खड्काको वरियता सुधार भएको छ। पारस 90 स्थानमा उक्लिएका छन्। तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल 94 स्थानमा उक्लिएका छन्। बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने 77 स्थानमा रहेका छन्। नेपालको T20 र एकदिवसीय वरियतामा भने यथावत रहेको छ। T20 तर्फको नयाँ वरियतामा नेपाल 12 स्थानमा रहेको छ। नेपाल एकदिवसीय वरियताको 16 स्थानमै रहेको छ। पेरिस सेन्ट जर्मेनका अर्जेन्टिनी फ्राइडर लियोन मेसीले आफू च्याम्पियनशिप लिग जित्ने लक्ष्य बोकेर फ्रान्सेली क्लबमा आबद्ध भएको बताएका छन्। ट्रान्सफर प्रक्रिया सकिएपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा मेसी र क्लबका अध्यक्ष नासेर अल खलिफाले आफ्नो अभिव्यक्ति दिएका थिए। अध्यक्ष खलिफाले मेसीलाई पीएसजीसँग आबद्ध भएकोमा धन्यवाद व्यक्त गरे। उनले क्लबले दशक अघि एक लक्ष्य बनाएर शुरू गरेको यात्राले अपेक्षित सफलता हासिल गरेको र मेसीको आगमनले अब क्लब अझ बढी बढ्ने बताए। उनले क्लबमा खेलकुद निर्देशक लियोनार्डोलाई विशेष धन्यवाद दिँदै समर्थकहरूलाई थप खुशीको खबर दिन तत्पर रहेको बताए। मेसीले भने पीएसजी रोज्नु आफ्नो लागि निकै कठिन निर्णय रहेको बताए। उनले क्लबलाई धन्यवाद दिँदै पेरिस आएपछि निकै उत्साह थपिएको बताए। मेसीले समर्थकबाट पाएको साथबाट आश्चर्यमा परेको जनाउँदै आफू पोजिसनमा उत्रन आतुर रहेको अभिव्यक्ति दिए।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने भोलि प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 21.4, काठमाण्डुको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 20.5, वर्षा 0.7 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 32.7 डिग्री सेल्सियस, न्यूनतम 24.5, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम 24.6, वर्षा 11.2 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 35.6 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। 20 युनिटसम्मको विद्युत खपत गर्ने ग्राहकलाई निशुल्क उपलब्ध गराउने विद्युत प्राधिकरणको निर्णय छिट्टै कार्यान्वयनमा ल्याइने ऊर्जा मन्त्री पम्फा भूषालको भनाई। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा, नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान। नेपालमा आज थप 3,481 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित 30 जनाको मृत्यु। कोरोना भाइरस विरूद्ध खोप खरिदका लागि एसियाली विकास बैंकले नेपाललाई 19,58,00,00,000 रूपियाँ सहुलियत ऋण सहयोग गर्ने र भारतको हिमाचल प्रदेशमा पहिरोले 30 जना भन्दा बढ़ी पूरिएको आशंका। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। नमस्कार।